You're with SBS Radio.
सो तपाईँले SBS रेडियोमा अब ब्याङ्किङ क्षेत्रभन्दा पनि अब आर्थिक विषयबारे कुराकानी गर्नतर्फ लागु र प्रत्येक महिनाको पहिलो आइतबार चाहिँ आज पनि आर्थिक सल्लाहकार विश्वास भट्टराई हाम्रो साथमा हुनुहुन्छ फोन लाइनमा. विश्वासी नमस्ते र स्वागत छ SBSको नेपाली कार्यक्रममा.
नमस्कार ऋजसी, श्रोताहरूलाई पनि मेरो धेरै नमस्कार.
अब सबभन्दा पहिला त अब यो ब्याङ्किङबारे जुन रिपोर्ट आएको छ त्यसबारे नै सुरु गरिहाल्यौँ है. अब सरकारले चाहिँ अब ब्याङ्कहरूले आउँदा दिनहरूमा अब आफ्ना गतिविधिमा सुधार ल्याउने आफ्नो आशा रहेको भन्ने बताएको छ. विशेष गरी अब होइन भने चाहिँ अब चारवटा प्रमुख ब्याङ्कले चाहिँ अब 75% यो मार्केट लिएको छ भन्ने जुन समाचारहरू आउँदाखेरि होइन कस्तो छ सम्भावना त्यो सुधार हुने नहुने भन्ने खालको कुराहरू कस्तो छ विचार त्यसबारे तपाईँको?
हेर्नुहोस् अब यो दुई किसिमको पक्ष हो होइन. अभियसली गभर्मेन्ट र वाच डग्सहरूको काम चाहिँ मार्केटमा कम्पिटिटर्स ल्याउने हो, इट्स अ नेचुरल थिङ होइन. जेनरली फोरवटा मेजर ब्याङ्कको अभियसली स्टेक बढी छ अस्ट्रेलियामा. जस्तै फर इक्जाम्पल सब्सिडारी ब्याङ्कहरू भनौँ न, जस्तै जस्तै एक्जाम्पललाई ब्याङ्क वेस्ट ऱ्याम्स अजीहरू पनि पार्टली या होली मेजर ब्याङ्कहरूले ओन गरे भएर डेफिनेटली कम्पिटिसन चाहिँ त्यतिको स्टिप छैन. 75% 80% मार्केट जबकि चारवटा ब्याङ्कले होल्ड गर्छ भनेपछि त्यहाँ सम ह्याउ लेस कम्पिटिनेस आउँछ नै होइन. त्यही कारणले गभर्मेन्टले जुन इनिसिएटिभ ल्याएको छ आई थिङ्क इट्स अ वेलकमिङ मुभ. जहिले पनि कम्पिटिसन राम्रो भयो भने चाहिँ तपाईँको जेनरली सबै कन्ज्युमरलाई नै अल्टिमेट बेनिफिट हुने भएर आई थिङ्क इट्स अ भेरी वेलकमिङ मुभ.
अब कन्ज्युमरहरूकै बेनिफिटको कुरा गर्दाखेरि जहिले पनि अब नयाँ अब कोही ग्राहकले ऋण लिन गएको छन् भने अब नयाँ ग्राहकलाई चाहिँ ब्याङ्कहरूले राम्रो डिल दिने तर त्यही पुरानो रहिरहेको ग्राहकहरूलाई चाहिँ त्यस्तो ध्यान नदिएको भन्ने कुराहरू चाहिँ अब कति खालि के अब ब्याङ्क फेऱ्यो भने मात्रै राम्रो डिल आउने, अब अहिले आफ्नो जुन ब्याङ्कसँग लोन छ त्यही ब्याङ्कले चाहिँ आफूलाई राम्रो डिल नदिने त्यस्तो कुरा कतिको हुन्छ अथवा के गर्न मिल्छ त त्यसको उसमा भन्नु?
आई थिङ्क यो भेरी लेजिटिमेट कुरा पनि हो है. तर कुनै पनि बिजनेस ब्याङ्कहरू मात्र होइन, कुनै पनि बिजनेसमा तपाईँलाई नयाँ कस्टमरलाई अभियसली धेरै बेनिफिटहरू धेरै सहुलियतहरू दिएर कस्टमरलाई लुर गरिन्छ होइन इन्स्टिट्युसनमा. यो हरेक इन्डस्ट्रीमा हुन्छ जस्तो लाग्छ मलाई, ब्याङ्किङ मात्रै होइन है. डेफिनेटली त्यसको अभियसली अदर साइड अफ द कोइन चाहिँ तपाईँले भने जस्तो के हुन्छन् एक्जिस्टिङ कस्टमरहरूले चाहिँ त्यही डिल नपाएको हुनसक्छ. त्यही भएर मेरो चाहिँ के छ भने सबैलाई सल्लाह, यदि जेनरली तपाईँको ब्याङ्किङ ब्याङ्क चाहिँ जेनरली लोन्सहरू यदि 2 इयर्स बढी भएको छ भने एकचोटि रिभ्यू गर्ने, हेल्थ चेक गर्ने त्यही इन्स्टिट्युसनमा या बाहिर गर्दाखेरि आई थिङ्क चाहिँ तपाईँलाई मेक स्योर चाहिँ तपाईँले राम्रो डिल पाइरहेछ भन्ने चाहिँ हामीले एस्योर गर्न सकिन्छ.
ए भनेपछि प्रत्येक 2 वर्षमा चाहिँ अब के छ कस्तो
छ लोनमा एक्चुअली रिभ्यू गरेको चाहिँ राम्रो हुन्छ होइन. होपफुली के राम्रो आएको छैन भने एटलिस्ट तपाईँलाई थाहा छ कि तपाईँ बेटर अफ पोजिसनमा हुनुहुन्छ भन्ने, इट्स अलवेज अ गुड थिङ.
अनि यसो गर्दाखेरि ब्याङ्कसँगै कुरा गर्नुभन्दा अगाडि भनौँ न, यसो कम्पेयर गर्नलाई त्यो वेबसाइटहरू त अवश्य पनि छ होइन, तर मेन कुरा चाहिँ के हेर्नुपर्छ ब्याङ्कहरूको? खालि इन्ट्रेस्ट रेट मात्र हेर्दा हुन्छ कि?
आई थिङ्क इन्ट्रेस्ट रेट भनेको एउटा सानो स्मल थिङ हो है. सबभन्दा ठुलो कुरा एक दुईवटा कुराहरू त हामीले के हेर्नुपर्छ ब्याङ्किङमा भन्दाखेरि, फर्स्ट थिङ चाहिँ तपाईँको मेक स्योर तपाईँको प्रोडक्ट चाहिँ तपाईँको प्रोडक्ट म्याच गर्नुपर्छ तपाईँको सिनारी अनुसार, द्याट्स अलवेज अ गुड थिङ. अनि त्यो बाहेक अरू फिचरहरू जस्तै अफसेट एकाउन्ट रिड्रहरू डिपेन्डिङ अन तपाईँले कसरी ब्याङ्किङ युज गर्छ त्यसले पनि राम्रो हुन्छ. अर्को कुरा चाहिँ जहिले पनि कम्पेरिजन रेट हेर्नुहोस्, तपाईँले इन्कम पेइङ रेट होइन, कम्पेरिजन रेट भनेर चाहिँ तपाईँको अल्टिमेट तपाईँको लोनको अल्टिमेट के भन्छ तपाईँले कति तिर्नुहुन्छ भने चाहिँ कम्पेरिजन रेटले डिसाइड गर्छ. त्यही भएर नर्मल रेटभन्दा पनि कम्पेरिजन रेटमा जहिले पनि हिसाब गर्नुहोस्.
हजुर, अब एकचोटि श्रोताको प्रश्नतर्फ लागिहाल्नु र एकचोटि मेलबर्नतर्फ लागु विश्वासी. विशेष गरी एकजना श्रोताले चाहिँ अब मेलबर्नमा अपार्टमेन्ट किन्नु भएको भन्ने इन्भेस्टमेन्टको लागि भनेर पठाउनु भएको थियो प्रश्न होइन. उहाँको चाहिँ के छ भने इन्भेस्टमेन्टको लागि अपार्टमेन्ट किनेको तर रेन्टललाई मान्छे पाउन चाहिँ गाह्रो भएर हुन्छ नि, अब रेन्ट घटाइरहनु पर्ने अवस्था आइरहेको छ भन्ने प्रश्न राख्नु भएको छ. उहाँले चाहिँ के सोध्नु भएको छ भने भर्खरै लोन लिएको तर अब त्यो अब बेच्नु पऱ्यो भने अथवा त्यसलाई लोन तिर्न नसक्ने भयो भने के हुन्छ भनेर उहाँले सोध्नु भएको छ. के छ यसको जवाफ यसबारे तपाईँको?
हेर्नुहोस् अब डेफिनेटली अहिले रेन्टल चाहिँ हामीले स्क्विज पाउँछ नै होला. अब उहाँले कहाँ भन्नुभयो होइन, मेलबर्नको विथिन इनसाइड सर्कल भनौँ न, इनसाइड सेन्ट्रल सिडनीमा चाहिँ हामीले सेन्ट्रल मेलबर्नमा चाहिँ एकदमै बढी यो रेन्टल भ्याकेन्सी रेट पाएको छ ओभर सप्लाईले गरेर. जब यो बाहिर हामी एसेन्डन कार्ल्टनसम्म जान्छौँ त्यहाँ चाहिँ त्यति धेरै प्रेसर परेको छैन. जहाँसम्म तपाईँको रेन्ट सब्सिडाइज छ, हेर्नुहोस् रेन्ट दिँदाखेरि चाहिँ मेरो अल्टिमेटली के हुन्छ भने कहिलेकाहीँ रेन्ट छार्न पनि एकदमै राम्रो कुरा हो. फर इक्जाम्पल भनौँ न, तपाईँले 500 रेन्ट दिन खोजिरहनु भएको छ होइन, तपाईँको रेन्ट गएको छैन, तपाईँले 450 दिनु पऱ्यो भने पनि रेन्ट दिनु चाहिँ प्रोब्ली गुड थिङ हो. किन भन्दाखेरि तपाईँले वो फिल हुन्छ कि तपाईँलाई धेरै नै रेन्टको, जस्तै $10-15 तपाईँलाई हप्तामा घटाउँदाखेरि धेरै फिल भए जस्तो हुन्छ, तर $10 भनेको रफली तपाईँको $500 वर्षको मात्रै हो. एक हप्ता रेन्ट खाली राख्नु भन्दा मेरो विचारमा रेन्ट बरु $10 घटाएर दिँदाखेरि पनि प्रोब्ली अकुपेन्सी भएको राम्रो हो. त्यो चाहिँ सेकेन्ड पार्ट अफ द थिङ है. अहिले चाहिँ डेफिनेटली हामीले के देख्छौँ भने यो अबको 6-7 months चाहिँ रेन्ट अलिकति टफै हुन्छ होला. अब सेकेन्ड पार्ट अफ द इक्वेसन उहाँको जुन थियो रेन्ट नतिर्न, अभियसली त्यो चाहिँ त्यसको लागि कुनै पनि अरू केही उपाय छैन होइन. ब्याङ्कहरूले तपाईँको अब कतिसम्मको तपाईँको क्यास बफर छ भन्ने कुरा क्वेसन मार्क आउँछ. पहिला कुरा चाहिँ के भन्दाखेरि, यदि तपाईँले रेन्ट तिर्न सक्नु भएन, तपाईँलाई एकदम डायर स्टेट छ भने ब्याङ्कमा एक्चुली कन्सल्ट गर्नुहोस्. उनीहरूले तपाईँलाई एउटा ग्रेस पिरियड या हार्डसिप जस्तो किसिमले एउटा हार्डसिप जस्तोमा एउटा पेमेन्ट प्लान जस्तो दिन्छ. मेबी कपाल अफ मन्थको इन्ट्रेस्ट फ्री होस् या त लोर रिपेमेन्ट होस् या केही हो. अल्टिमेटली चाहिँ त्यसको हेर्नुहोस् अब तपाईँको 2-3 महिनाभन्दा बढी ढिलो भने चाहिँ ब्याङ्कले तपाईँलाई फोर्स सेलमा पनि पुस गर्न सक्छ.
हुन्छ, उहाँले त्यो बेच्न त्यो मतलब रेन्ट तिर्न गाह्रो भयो भनेर चाहिँ लेख्नु भएको छ नि, तर लगानीको हिसाबले भनौँ न, अब घरको भ्याल्यु अब यस्तो अवस्थामा घटेको जस्तो देखियो भने उहाँको अब यदि मोर्गेज भ्याल्युभन्दा बढी छ भने के हुन्छ त उहाँको लागि?
अब हेर्नुहोस् अल्टिमेटली त्यो पास गर्न ब्याङ्कले त्यो रिलिज गर्ने बेला तपाईँलाई अल्टिमेटली त्यो तिराउन सक्छ. जस्तै तपाईँको 450 बिगेर तपाईँको लोनै 500 छ भने ब्याङ्कले तपाईँको $50,000 अर्को पेमेन्ट नगरिकन त्यो प्रपर्टी रिलिज नगर्न सक्छ. त्यही भएर तपाईँले अल्टिमेटली त्यहाँ लोन चाहिँ तिर्नै पर्छ वान वे अदर होइन. स्पेसली तपाईँको अर्को प्रपर्टीको इक्विटीहरू छ भने त्यसमा पनि लोन हाल्न सक्छ, त्यो सिनारीहरू आउन सक्छ.
अनि अर्को अर्को चाहिँ अब यसमै यहीसँग मलाई जोड्न मन लागेको चाहिँ, अब हालै एउटा प्रकाशित भएको समाचारमा चाहिँ अस्ट्रेलियाभर चाहिँ करिब 10 लाख मानिसहरू चाहिँ हाउस होल्डहरू चाहिँ यो मोर्गेज स्ट्रेसमा रहन सकेको भन्ने खालको सम्भावना रहेको भन्ने खालको समाचार आएको थियो नि. यो मोर्गेज स्ट्रेस चाहिँ खास केलाई भनिन्छ भनौँ न एकचोटि, त्यो एकचोटि बुझाइदिनुहोस्.
मोर्गेज स्ट्रेस भनेको कस्तो भन्दाखेरि, जो मान्छे डे टु डे बसिरहेछ उहाँ सँग रिपेमेन्टहरू गर्नलाई पनि हरेक हप्ता एकदम स्ट्रगल गरेर जेन तेन रिपेमेन्ट मिलाइरहेको छ, या 1-1.5 महिना ढिलो भइरहेछ भन्दाखेरि त्यसलाई जेनरली मोर्गेज स्ट्रेस भन्छ होइन. जब 30 डेजसम्म चाहिँ ब्याङ्कहरूले पनि प्राय त्यति अलार्मिङ लिँदैन. जब 30-60 डेज र 90 डेज हुन थाल्छ तब यो चाहिँ सिनारी चाहिँ अलिक बढी अलार्मिङ हुन्छ, अनि त्यो बेला चाहिँ कुनै कन्टिन्जेन्सी प्लान या केही एक्सन प्लान राख्नुपर्ने जरुरी हुन्छ. त्यो हो किन भन्दाखेरि, अब अहिले हेर्नु सिडनीमै फर इक्जाम्पल हाम्रो 35-40% इन्कम जब मोर्गेजमा हुन्छ डेफिनेटली मोर्गेज स्ट्रेस फिल गर्छ. अब कुन लेभलमा मोर्गेज स्ट्रेस फिल गरेर त्यो अब सबै रिसर्च र सबै सर्वे आफ्नै किसिमले हुन्छ होइन. त्यो मोर्गेज स्ट्रेस कसरी डिफाइन गरे भन्ने कुरा पनि भर पर्छ एउटा कुरा. त्यहाँ कसरी मोर्गेज, अब हाम्रोमा चाहिँ जेनरली भन्ने भने अहिलेको र डाटा अनुसार चाहिँ जेनरली 60-90 डेजको डेलिक्वेन्सी रेट भनेको जसको हाम्रो त्यो रिपेमेन्ट ढिलो भएको चाहिँ अहिले एक्चुली हिस्टोरिकली लो नै छ. पार अफ द रिजन के पनि हुनसक्छ भन्दाखेरि इन्ट्रेस्ट चाहिँ अहिले तपाईँको सुपर लो छ, 4% भएर पनि मान्छेले अलिकति मेन्टेन गर्न सकेको होला होइन. तर डेफिनेटली तपाईँ भने जस्तो मोर्गेज स्ट्रेस अन द ब्याक अफ एभ्री वानलाई चाहिँ रिपेमेन्टलाई चाहिँ टफै छ. किन भन्दाखेरि मोर्गेज मात्र होइन, हेर्नुहोस् तपाईँको खानादेखि लिएर अरू रेन्टहरू सबै कुराको एकदमै इन्फ्लेसनले गर्दाखेरि हाई ग्रोथ छ, जबकि हाम्रो वेजेस भनेको चाहिँ लास्ट 4-7 इयर्ससम्म वेजेस ग्रोथ छैन. त्यसले गर्दा डेफिनेटली फेमिलीलाई प्रेसर पर्छ, चाइल्ड केयरकै कस्ट, एजुकेसन एक्सपेन्स सबै थोक महँगो भइसक्यो होइन. त्यसले गर्दाखेरि चाहिँ डेफिनेटली यो मोर्गेज स्ट्रेस चाहिँ मान्छेले सम हाउ अब आफ्नो आफ्नो डेफिनेसन अनुसार मान्छेले विक टु विक पे चेकबाट बाँध्दाखेरि चाहिँ आई थिङ्क
अब गए वर्ष पनि एउटा अर्को रिपोर्ट तपाईँलाई रिपोर्ट मात्रै भनिरहेको छ, तर मोर्गेज स्ट्रेस भएको अस्ट्रेलियामै सबभन्दा बढी मोर्गेज स्ट्रेस भएको 20 सबभन्दा धेरै सबबहरूमध्ये चाहिँ 20 चाहिँ भिक्टोरियामा, ए होइन 20 मध्ये आधा चाहिँ भिक्टोरियामा रहेको भन्ने रिपोर्ट आएको थियो नि. किन भिक्टोरियामा चाहिँ किन मोर्गेज स्ट्रेस बढी भएको जस्तो लाग्छ?
भिक्टोरियाको होइन, भिक्टोरियामा भन्दा चाहिँ आउट स्कर्टमा चाहिँ हामीले बढी फिल गरेको छौँ. अब सरप्राइजिङली पोइन्ट कुक जस्तो एरिया भने भिक्टोरियाको वान अफ द मोस्ट रेजिडेन्सियल सबब हो, त्यहाँ सबभन्दा वान अफ द हाइएस्ट डेलिक्वेन्सी रेट छ हेर्नुहोस् है. अब यो चाहिँ मोर्गेज स्ट्रेस इन्कमै कम भए भन्न मिल्दैन. अब सिडनीको केलीभिल पनि हाइएस्टमा पर्छ होइन, जबकि मान्छेहरूको इन्कम एक्सपेन्सहरू इन्कम पनि हायर छ. यो चाहिँ जेनरली यो एरिया त्यो एरिया भन्दा पनि अब त्यहाँको मान्छेहरूको लाइभलीहुड कसरी कसरी बाँचिरहेछ, त्यहाँको एभरेज इन्कम कस्तो छ भन्ने किसिमले पर्छ. अब भिक्टोरिया चाहिँ वान अफ द ग्रोइङ एरिया हो, हेर्नुहोस् होइन, भिक्टोरियाको खास जेनरली त्यो जो 30 किलोमिटर बाहिर रेडियसमा बस्छ त्यहाँतिर धेरै हाई इन्कम छैन, जबकि एक्सपेन्डिचर डेफिनेटली हेभी छ. त्यसले गर्दाखेरि पनि प्रायः भिक्टोरियामा त्यो ऊ भएको होला.
हजुर, अनि अब यसमै भनौँ न, सबभरको हिसाबले अघि अब सिटीतिर फेरि रेन्टल त्यो भ्याकेन्सीहरू पनि धेरै भएको भन्दाखेरि अब लगानी गर्न चाहनुहुन्छ भने कहाँ गर्ने तपाईँ भिक्टोरियामा?
मान्छे लगानी भने चाहिँ हामीले सबभन्दा पहिला तपाईँले लगानी गर्नुभन्दा पहिला नै सोच्नुपर्ने कुराहरू चाहिँ दुई तिनवटा हुन्छ. जस्तै तपाईँले इन्भेस्टमेन्ट प्रपर्टी किन्ने हो, तपाईँले त्यो किन्ने हो भने सबभन्दा पहिलो कुरा सोच्नुपर्ने कुरा चाहिँ इन्भेस्टमेन्ट प्रपर्टीको नम्बर वान चाहिँ के हुन्छ, तपाईँले रेन्टल भ्याकेन्सी रेट हेर्नुपर्छ, जस्तै कति जति हुन्छ भने मतलब त्यहाँको कतिवटा प्रपर्टी भ्याकेन्ट भएको छैन. अर्को कुरा हेर्ने चाहिँ हामीले के हो भन्दाखेरि सबभन्दा इन्भेस्टमेन्टलाई हामीले एडभाइस दिनुभन्दा पहिला हामीले के हेर्छौँ भने त्यो पर्टिकुलर एरियामा जहाँ तपाईँले किन्नु भएको छ त्यहाँ अनर अकुपाइड प्रपर्टी र इन्भेस्टमेन्ट प्रपर्टीको रेसियो हेर्छौँ. जब तपाईँको इन्भेस्टमेन्ट प्रपर्टीको रेसियो हेभी हुन्छ त्यो भने मतलब तपाईँको एउटा पोइन्टमा गएर सडनली त्यहाँ रेन्ट गर्न हार्डर हुन्छ. हो, यस्तो कुराहरू चाहिँ फन्डामेन्टल कुरा चाहिँ हामीले प्रपर्टी किन्नुभन्दा पहिला तपाईँको अनर अकुपाइड अपिल छ कि तपाईँको इन्भेस्टमेन्ट अपिल छ कि त्यो अनुसारको सिनारी राखेर त्यो हिसाबले हेर्छौँ. हो नि त यो बुलेट प्रुफ होइन, तर यो सिस्टम गर्दाखेरि चाहिँ के चाहिँ हुन्छ भन्दाखेरि तपाईँलाई अलिकति कन्टिजेन्सी एक्सन प्लान गर्न मिल्छ. यदि रेन नलागेको खण्डमा हामीले के गर्ने, मेरो जेनरली सबैलाई के सजेसन छ भने यदि तपाईँहरूको मोर्गेज छ भने एटलिस्ट छ राम्रो टाइममा, जस्तै अहिले सुपर लो इन्ट्रेस्ट भएको बेला एटलिस्ट 6 महिना जतिको बफर राख्नुहोस् भन्छु म चाहिँ जसलाई पनि मोर्गेजमा.
अनि
तपाईँले रेन्टमा लागेन भोलि आफ्नो जबको हिसाबले केही भयो भने 6-7 मन्थको तपाईँलाई बफर भयो भने तपाईँलाई त्यो हार्ड टाइममा सजिलो भयो नि त. अझ के भन्छ त नम्बर इन्भेस्टमेन्ट प्रपर्टी आफ्नो अनर अकुपाइड लिनुहुन्छ भने मेहनत गरेर जबसम्म तपाईँको 6 महिनाको बफर मर्गेजमा छैन त्यो बेलासम्म चाहिँ तपाईँ किप अन डुइङ, आफूलाई हार्ड अलिक हार्डै अलिकति आफ्नो बजेटै गरेर जानुहोस् त्यो त्यो फेजसम्म, अनि त्यसपछि अलिकति रिल्याक्स गर्न सक्यो भने तपाईँलाई एटलिस्ट 6-7 महिनाको लागि त्यो त्यस्तो बफरहरूले हेल्प गर्छ.
अनि अन्त्यमा अब लास्ट क्वेसन विश्वासजी, सिडनीमा भाउ घटेको छ भन्ने कुराहरू आइरहेछ, तर भाउ घटेको सबब चाहिँ कहाँ हो भनेर सोध्नु भएको छ एकजना श्रोताहरूले.
मार्केट धेरै ठाउँमा फ्लक्चुएट भएको छ. हामीले डाइरेक्टली कस्तो भने प्रपर्टी प्राइस झऱ्या भनेर कसरी मार्केटमा जस्तै भनौँ एडभर्टाइज गरेको प्राइस नझरे पनि हामीले के देख्छ भने भेन्डरको डिस्काउन्टिङ बढी छ. जस्तै तपाईँले एउटा भनौँ एक्जाम्पललाई तपाईँले 500,000 प्रपर्टी किन्नुभयो भने पहिला तपाईँले नेगोसिएट गर्दा 20-25% डिस्काउन्ट पाउनु भएको छ भने अहिले त्यही प्रमाणले 30-40,000 डिस्काउन्ट पाइरहेछ. अहिले खास जेनरली सबभन्दा बिग झरेको प्रपर्टी भनेको नर्थ सरको एरियाहरूमा छ है, प्रब्ली हन्सपी पनि एउटा हो, त्यसपछि हाई प्रोफाइल सबब ओभर $1 मिलियन सेन्सुची अर्को सबब छ, तपाईँको पिरेसाम अर्को सबब छ. जेनरली 1 मिलियनदेखि 1.8 मिलियनको प्रपर्टी प्याडिङटन 1-1.8 मिलियनको प्रपर्टीहरूले बढी हिट खाइरहेछ. अरू सबबहरूमा अलिकति त्यति ठुलो नगाए पनि डेफिनेटली अब तपाईँको साउथ वेस्टमा अलिकति इम्प्याक्ट परेको सबबहरूदेखि भनेको तपाईँको हाम्रो एस्किनभिलको अपार्टमेन्टहरूमा हामीले धेरै डिफ्रेन्स देखेका छौँ. वेस्टर्न सिटीमा तपाईँको प्लम्पटन वायलन जस्तो एरियामा इम्प्याक्ट देखेका छौँ, मक्वारी फिल्ड्समा त्यो फिल गरिरहेको छौँ, जबकि नर्थ सोरमा जानुहुन्छ राइडको प्रपर्टी, तपाईँको पेरेन्ट हिलको प्रपर्टीहरूमा हामीले देखिरहेको छौँ. यो ओभरअल अक्रस द बोर्ड छ, तर अभियसली 1-1.8 मिलियनको प्रपर्टी ट्यागमा चाहिँ त्यहाँ चाहिँ 7-8% हामीले इयर बाई इयर भ्यारिएसन देखिन्छ.
भनेपछि अब घर किन्नु छ भने 1.8 को घर हेरे हुन्छ, डिस्काउन्ट चाहिन्छ भने.
हजुर, म यो कुरा चाहिँ कस्तो भन्दाखेरि होइन, घरको हेर्दाखेरि मैले त्यही पनि भन्छु, घर भन्ने कुरा चाहिँ कस्तो भने म चाहिँ जहिले पनि फन्डामेन्टल र घरको युनिकनेसमा किन्ने हो. तपाईँले राम्रो एरियामा घरमा युनिक छ भने, जस्तै तपाईँ कुनै पनि सबबमा जस्तै भनौँ इन्फेरियर सबबमा गएर एउटा इन्फेरियर भन्न खोजे मतलब जस्तै क्यामलटनमा गएर घर हेर्नुभयो भने तपाईँको घरमा युनिकनेस हेर्नु पऱ्यो कि. तपाईँले के युनिकनेस भन्दाखेरि प्रायः सबै 3 बेडरुम छ भने यस्तो घर छान्नुहोस् कि त्यहाँ तपाईँको यताउता गएर 4 बेडरुम बनाउन सक्ने पोटेन्सियल छ कि. त्यो भयो भने तपाईँले भोलि बेच्दाखेरि या त्यसलाई 3-4 बेडरुम पार्दाखेरि प्रोब्ली क्यापिटलाइज गर्न सकिन्छ. त्यस्तो किसिमको हरेक प्रपर्टीको युनिकनेस भयो भने बल्ल प्रपर्टीमा इन्भेस्ट गरिन्छ. तपाईँको गाडीहरू किने जस्तै तपाईँको प्रपर्टीमा युनिकनेस भेट्न सक्नुपर्छ. आई थिङ्क गुड इन्भेस्टरले चाहिँ त्यो पर्टिकुलर कुरालाई बढी ध्यान दिन्छ.
ल, अब युनिकनेस बारे थप चर्चा अर्को महिना गरौँला. जस आजलाई चाहिँ समय दिनुभएकोमा धेरै धेरै धन्यवाद विश्वास.
धन्यवाद श्रीजस्ती.
र श्रोता हुनुहुन्थ्यो हुन्थ्यो आर्थिक सल्लाहकार विश्वास भट्टराई, र उहाँसँगको कुराकानी केही बेरमा हाम्रो वेबसाइटमा राख्नेछौँ. सदा चाहिँ ठेगाना sbs.com.au/nepali.
Want to hear more stories like this? Subscribe to our regular podcasts on iTunes.